बिस्मिल्लाहिर्रहमानिर्रहीम, दुरूद व सलाम हो मोहम्मद व आले मोहम्मद पे। अस्सलाम वालेकुम नाज़रीन, अंदाज़ जहाँ के साथ मोहम्मद मेहदी शराफत हाजिर है। हमारी वेबसाइट का पता है urdu.sahartv.ir और ईमेल एड्रेस है andaz_jahan@sahartv.ir। और अंदाज़ जहाँ में आज हमारी गुफ्तगू का मौजू है अफ़गान हुकूमत की पॉलिसियाँ और दरपेश मसाइल। तो लीजिए मुलाहिज़ा फरमाइए अंदाज़ जहाँ। जय नाज़रीन, आज हम इस प्रोग्राम में मुल्क में क़याम अमन, तालिबान के साथ हमने मुज़ाकरात और बैरूनी अफवाज, ख़ास तौर पर अमरीकी अफवाज के ताल्लुक़ से काबुल हुकूमत की पॉलिसियों और दरपेश मसाइल के बारे में गुफ्तगू करेंगे, लेकिन पहले हमारी रिपोर्ट।
अफगानिस्तान में बदअमनी जारी है और माहरीन के मुताबिक सिक्योरिटी मुआहिदा भी इस बदअमनी को खत्म करने की सलाहियत नहीं रखता। जबकि अफगानिस्तान में मुनशियात के सद्देबाब के वजीर ने बताया है कि मुल्क में मुनशियात की पैदावार में 7% इजाफा हुआ है। उधर अफगानिस्तान में आला अमन कौंसिल ने हुकूमत और तालिबान के दरमियान मुजाकरात के लिए चीन की सालसी की तजवीज का खैर मकदम किया है। ये सब ऐसे हालात में है कि अफगानिस्तान के चीफ एग्जीक्यूटिव अब्दुल्ला अब्दुल्ला ने कहा है कि अफगानिस्तान की नई काबीना की तश्कील में कोई इख्तलाफ नहीं है। अफगानिस्तान में हालिया दिनों में बम धमाकों और सिक्योरिटी फोर्स के ऑपरेशनों में दर्जनों शहरियों और तालिबान दहशतगर्दों की हलाकत के दरमियान अफगानिस्तान में अमन की आला कौंसिल ने काबुल और तालिबान के दरमियान अमन मुजाकरात की चीन की तजवीज का खैर मकदम किया और कहा है कि ये कौंसिल चीन की सालिसी को अफगानिस्तान में अमन के अमल में मुअसर समझती है। मोहम्मद इस्माइल कासिम यार ने कहा कि चूंकि चीन पाकिस्तान का मुत्तहिद है, इसलिए वो अफगानिस्तान में अमन मुजाकरात में किरदार अदा कर सकता है। खबरों के मुताबिक अफगान सदर मोहम्मद अशरफ गनी के चीन के दौरे के दौरान ये तजवीज उनके सामने पेश की गई है। यह ऐसी हालत में है कि काबुल से शाये होने वाले अखबार वैसा के चीफ एडिटर जुबैर शफीकी ने कहा है कि अफगान सदर के आइंदा दौरे इस्लामाबाद से ज्यादा उम्मीदें वाबस्ता नहीं रखनी चाहिए, क्योंकि इस्लामाबाद अमरीकी पॉलिसियों पर चलता है। उन्होंने कहा कि जुमे को अशरफ गनी के दौरे इस्लामाबाद का मकसद अफगान मुहाजिरों की वतन वापसी पर तबादले ख्याल है। उन्होंने कहा कि हालांकि पाकिस्तान में खुद सिक्योरिटी के हालात खराब हैं, लेकिन अफगानिस्तान और इलाके के बारे में उसकी पॉलिसियों में तब्दीली के कोई आसार नहीं है। दरमियान असना अफगानिस्तान के कुछ सीनेटरों ने मंगल के रोज होने वाले इजलास में अफगानिस्तान में बढ़ती बदअमनी पर तश्वीश जाहिर करते हुए कहा है कि वाशिंगटन काबुल सिक्योरिटी मुआहिदा अफगानिस्तान में क्याम अमन पर कादिर नहीं है। अफगान सेनेटर बाज मोहम्मद जरमती ने सेनेट के इजलास में कहा कि अमेरिका के साथ सिक्योरिटी मुआहदे पर दस्तखत के बाद मुल्क में दहशतगर्दाना हमलों, बम धमाकों और अफगान शहरियों के कत्लेआम में इजाफा हुआ है। सेनेटरों ने अफगान सदर के दौरे पाकिस्तान का जिक्र करते हुए पाकिस्तान के साथ संजीदगी से मुजाकरात का मुतालबा किया। अफगानिस्तान में बदअमनी के साथ ही मुनशियात की पैदावार में भी इजाफा हुआ है और एंटी नार्कोटिक के वजीर दीन मोहम्मद मुबारिज राशिदी ने बुध के रोज एक प्रेस कॉन्फ्रेंस में कहा है कि अफगानिस्तान के 9 जनूबी सूबों में 89% मुनशियात की खेती होती है। अफगानिस्तान में मुनशियात की पैदावार में 7% इजाफे की खबर देते हुए उन्होंने कहा है कि इसकी वजह यह है कि हुकूमत ने सदारती इंतखाबात में सिक्योरिटी पर सारी तवज्जो मबजूल कर दी, जिसकी वजह से मुनशियात के खिलाफ कार्रवाई मुतासिर हुई है। अफगानिस्तान में बदअमनी और मुनशियात की पैदावार में इजाफे के दौरान इस मुल्क में हुकूमत की तश्कील में इख्तलाफात की भी रिपोर्ट है। हालांकि अफगानिस्तान के चीफ एग्जीक्यूटिव अब्दुल्ला अब्दुल्ला ने कहा है कि अफगानिस्तान की नई काबीना की तश्कील में कोई इख्तलाफ नहीं है। अब्दुल्ला अब्दुल्ला ने कहा कि इस बात की पूरी कोशिश की जा रही है कि नई काबीना की तश्कील अहमियत की बुनियाद पर हो। वाज़ेह है कि अफगानिस्तान के आइन के मुताबिक नए सदर पर लाजिम है कि वो 45 दिनों के अंदर काबीना की तश्कील के लिए वज़रा के नाम पेश करे, लेकिन ये मुद्दत खत्म होने वाली है और अभी तक अफगान सदर ने वज़रा के नाम पेश नहीं किए हैं।
या नाज़रीन, काबुल हुकूमत इस वक्त बहुत से मसाइल से दो चार है, जिनमें सबसे अहम क़याम अमन का मसला है। तालिबान के हमले बढ़ गए हैं, तालिबान के साथ अमन मुज़ाकरात का अमल तआतुल का शिकार है। इसके अलावा काबुल वाशिंगटन सिक्योरिटी मुआहिदा भी मौजूदा हुकूमत के लिए इस हवाले से मुश्किल साज है कि आवाम का एक बड़ा तबका इसका मुखालिफ है, और गुज़श्ता दिनों बाज़ अराकीन पार्लियामेंट ने भी इसमें इसलाह की ज़रूरत पर जोर दिया है। इसी के साथ बाद रिपोर्टों में बताया गया है कि सदर अशरफ गनी अहमद जई मुल्क में अमरीकी अफवाज को फ्री हैंड देना चाहते हैं। जाहिर है कि ये बात भी अवाम की मर्जी के खिलाफ है। इन तमाम बातों के साथ ही पाकिस्तान के आर्मी चीफ के दौरे काबुल पर भी आज के प्रोग्राम में गुफ्तगू होगी कि इसके अहदाफ और मकासद क्या थे, और ये दौरा दोनों मुल्कों के दरमियान मौजूद कशीदगी को दूर करने में कितना मुअसर वाक़ हुआ है। हमारे आज के प्रोग्राम में इस्लामाबाद स्टूडियो से पाकिस्तान के मुमताज़ सहाफ़ी और तजिया निगार गुलाम अकबर, और दिल्ली स्टूडियो से हिंदुस्तान के मुमताज़ तजिया निगार डॉक्टर इकतदार मोहम्मद खान हिस्सा लेंगे, और टेलीफोन लाइन के जरिए आज के प्रोग्राम में शरीक किया जाएगा पाकिस्तान के मुमताज़ सहाफ़ी और तजिया निगार रहीमुल्ला यूसुफ़ई को। गुफ्तगू का आगाज़ कर रहे हैं इकतदार मोहम्मद खान साहब से, जो इस वक्त हमारे दिल्ली स्टूडियो में मौजूद हैं। खान साहब अस्सलाम वालेकुम। खान साहब, इस वक्त जैसा कि आप अभी अफगानिस्तान में हुकूमत के वज़रा की कौंसिल के तारुफ के लिए, मुतारफ कराने के लिए
वालेकुम
जो मुद्दत
अस्सलाम।
है वो ख़त्म होने को आ रही है, और अभी तक वज़रा की फहरिस्त पार्लियामेंट को पेश नहीं की गई है। अगरचे अब्दुल्ला अब्दुल्ला ने इस बात से इनकार किया है कि वज़ीरों के बारे में सदर और उनके दरमियान कोई इख्तलाफ पाया जाता है, तो अगर ये बात सही है तो फिर रुकावट क्या है?
देखिए, पहले तो मैं सलाम अर्ज़ कर दूँ तमाम नाज़रीन को, और फिर जब आपने जो अभी सवाल कायम किया है, दर हकीकत अगर इस तरह की कोई परेशानी वहाँ नहीं होती, इख्तलाफात नहीं होते वज़राए कौंसिल के क़याम में, तो अब तक ये मसला हल हो गया होता। लेकिन ये इस बात का वाज़े सबूत है कि वज़राए कौंसिल के चुने जाने में, उनके अपॉइंटमेंट्स में जो देरी हो रही है, इसके अंदर यकीनन कोई फैसला जो हतमी तौर पर नहीं हो पा रहा है, कुछ ना कुछ अड़चने या परेशानियां आ रही होंगी। पहली चीज़ तो ये कि जाहिर सी बात है कि सदर जो अशरफ गनी साहब हैं, वो भी अपनी टीम में देख रहे होंगे किन लोगों को मैं इसमें जगह दूं, किन लोगों को इसमें वज़ीर बनाऊं, और कौन लोग ऐसे हैं जिनको वज़ीर बनाने से मेरी ताकत और मेरी कुव्वत में इजाफा रहे। और दूसरी तरफ अब्दुल्ला अब्दुल्ला साहब भी ये चाह रहे होंगे, जो चीफ एग्जीक्यूटिव हैं इस वक्त अफगानिस्तान के, कि मैं अपने लोगों में से किन लोगों को वहाँ वजारत के लिए फहरिस्त बनाकर दूँ। तो हम जानते हैं कि डेमोक्रेटिक कंट्रीज़ में, जहाँ पर वज़रा का मामला बड़ा अहम होता है, हमारे मुल्क हो या और दूसरे इस तरह के मुल्क हो, प्राइम मिनिस्टर के लिए या चीफ एग्जीक्यूटिव के लिए बड़ा मुश्किल काम होता है कि अपनी एक फहरिस्त तैयार करें, क्योंकि हर पार्टी के अंदर कुछ लोग तो वेल नोन होते हैं और जो बड़े अहम होते हैं पार्टी के लिए, उनको चाहे वो इलेक्शन जीत के आएँ चाहे वो हारें, उनको वजारत की कुर्सी मिल ही जाती है। लेकिन कुछ लोग ऐसे होते हैं कि जो जीतने के बाद भी उनका मामला वजारत में नहीं रहता है, क्योंकि जाहिर सी बात है कि अफगानिस्तान की पार्लियामेंट के अंदर भी 248 या 49 के करीब मेंबरान हैं, और उसमें से अक्सरियत अब्दुल्ला अब्दुल्ला और अशरफ गनी साहब की पार्टी को मिल गई है। तो अब सबको तो वजीर बनाया नहीं जा सकता, और नाराज़ भी सबको आसानी से नहीं किया जा सकता। हमारा मुल्क या इस तरह के जो दूसरे मजबूत मुल्क हैं, वहाँ तो परेशानी इतनी नहीं आती, इसलिए कि पार्टी की हुकूमत आई, चीफ ऑफ द पार्टी ने बैठ के और कमेटी ने डिसाइड कर लिया। वहाँ मामला दूसरा है, चूँकि वो बिल्कुल अलग से एक सिलसिला है, वहाँ दो पार्टियाँ मिलके हुकूमत चलाना चाह रही हैं, फिर दो पार्टियों में वर्चस्व किसका ज़्यादा होना चाहिए, वजारत के मामले हैं, कौन सी वजारत किस पार्टी को मिलनी चाहिए, और फिर वहाँ की कंडीशन कुछ स्पेशल इमरजेंसी हालात हैं।
जी
फिर उसमें जाहिर सी बात है कि जैसे पहले भी हमने देखा, जब हमारे पिछली करजई साहब की सरकार थी, बहुत सारे मिनिस्टर ऐसे थे उसमें जो करजई साहब की पसंद के नहीं थे, लेकिन कहीं फ्रांस का दबाव था कि इनको वजीर बनना है, कहीं अमेरिका का दबाव था इनको वजीर बनना है, कहीं बरतानिया का दबाव था इनको वजीर बनना है। तो ये सारी चीज़ें भी बड़े मसाइल पैदा करती हैं। तो हमने खुद पिछली सरकार में जो मुताला किया, तो उसमें बहुत सारे वज़रा ऐसे थे जो करजई साहब की पसंद नहीं थे पहली, लेकिन उन्हें मजबूरन उन्हें बनाना पड़ा, और उसका नतीजा ये होता था कि उनके महकमों में, उनके मामला में बहुत बहुत मरतबा ऐसा भी होता था कि करजई साहब की ख्वाहिश कुछ होती थी और वहाँ फैसले कुछ हो जाया करते थे। तो मुझे लगता है कि वो कुछ उसी तरह का सूरत हाल इस वक्त भी है, और इसमें सिर्फ दोनों के तनाज़े का मसला नहीं है, जैसा मैं समझता हूँ कि साहब अशरफ गनी साहब और अब्दुल्ला अब्दुल्ला और अब्दुल्ला अब्दुल्ला साहब का, जैसे अभी आपने क्लिपिंग दिखाई कि कोई सही कह रहे हो सकता सही हो कि उनमें आपस में कोई तनाज़ा ना हो, लेकिन वहाँ चूंकि अमेरिका का इस वक्त जो
بہت ورچسو ہے معاملہ, اور امریکہ کے جو حاوی ہونے کا ماحول ہے, ہو سکتا ہے کچھ لوگوں کے بارے میں امریکہ کا بھی دباؤ ہو, برطانیہ کا بھی دباؤ ہو, فرانس کا بھی دباؤ ہو کہ بھئی ان لوگوں کو وزارت ملنی چاہیے, اور یہ لوگ نہیں چاہ رہے ہوں کہ ان لوگوں کو ہو. تو یہ سارے بہت سارے, کوئی ایک چیز نہیں ہو سکتی کہ صاحب کرزئی صاحب اور عبداللہ اور غنی صاحب کا اختلاف ہو, بلکہ اس میں باہری جو دباؤ ہے, باہری ملکوں کا جو وہاں انٹرفیئر ہے, ان کا بھی اس میں مسئلہ ہو سکتا ہے. اور اس لیے کوئی نتیجے پر ابھی تک فہرست مکمل نہیں ہو پا رہی ہو وزراء کی کہ جو اعلان کی جا سکے. اور یہ تو بہت سیدھی سی بات ہے کہ جب اتنا ٹائم لگ رہا ہے اور ٹائم بہت کم رہ گیا اور ابھی تک کوئی فیصلہ نہیں ہو پا رہا ہے, تو مسائل تو ہیں.
اچھا, آپ کے خیال میں اس وقت کابل حکومت کو درپیش سب سے بڑا چیلنج کیا ہے؟
دیکھیے, کابل حکومت کا جو مسئلہ ہے, ایک تو دو چیزیں آپ ذہن میں رکھیے. ابھی آپ نے اپنی خبر میں, رپورٹ میں حوالہ بھی دیا تھا کہ کچھ ممبران پارلیمنٹ نے کابل حکومت کا جو موقف ہے جس پہ کرزئی صاحب نے منع کیا تھا امریکہ کے ایگریمنٹ پر سائن کرنے کے لیے, ہمارے یہ جو دونوں لوگ چن کر آئے ہیں, صدر صاحب اور چیف ایگزیکٹو صاحب, ان دونوں کے الیکشن کے مینیفیسٹو میں یہ شامل تھا کہ ہم امریکہ کے ایگریمنٹ پر سائن کریں گے. ہمارے جو 8-10 ممبر پارلیمنٹ جنہوں نے اس سے اختلاف کیا ہے, ان کا ظاہر سی بات ہے کہ اسی سے ہے. اور ان کا مسئلہ یہ ہے کابل حکومت کا کہ یہ ایک طرف تو یہ چاہتے ہیں کہ ہم اپنی عوام کو یہ دکھائیں کہ ہم انڈیپینڈنٹ اور اپنی مرضی سے سرکار چلانا چاہتے ہیں, لیکن مجھے جو لگتا ہے وہاں کے جو حالات کا ہم نے اگر جائزہ لے تو یہ اس کنڈیشن میں ہے ہی نہیں کہ یہ بغیر امریکہ کی مدد کے, بغیر باہری مدد امداد کے یہ چلا سکے. نمبر ایک, ان کی معاشی حالت اتنی خراب ہے اس وقت کہ یہ بغیر یو این او کے فنڈنگ اور بغیر امریکی اور یورپی ممالک کے فنڈ کے بغیر حکومت کو ان کے تنخواہیں دینے کے لیے نہیں ہے, کہاں سے چلائیں گے. نمبر دو, ان کے جو قبائلی سیٹ اپ ہے, ان کے جو علاقائیت ہے, ان کے جو طالبان کا پھر سے سر اٹھانے کا معاملہ, ان کے جو پاکستان کی دخل اندازی ہے طالبان کے حوالے سے, وہ سارے مسائل ایسے ہیں کہ جس کے لیے ان کی جو فوج ہے, ان کا جو اپنا آرمی سسٹم ہے, ان کا جو اپنی پولیسنگ ہے, وہ ناکافی ہے ان کو کنٹرول کرنے کے لیے. تو کہیں نہ کہیں اگر ان کا موقف دیکھا جائے کہ صاحب ہمیں امریکہ سے 10 سال کا جو ایگریمنٹ کی بات ہو رہی ہے کہ ان کی مجبوری ہے, فائنینشیل مجبوری ہے ان کی کنٹرول کرنے کی, آرمی اور فوج کی مجبوری ہے, چونکہ یہ ابھی اس وقت اس پوزیشن میں نہیں ہے کہ ملک کو طاقت سے کنٹرول کر سکیں. جو لوگ مخالفت کر رہے ہیں 8-10 ایم پیز پارلیمنٹ, ان کا مسئلہ وہ اپنی بالکل درست ہے, ان کی رائے, ان کا کہنا یہ ہے کہ صاحب ہم امریکہ کا بہت زیادہ انوالومنٹ اپنی نہیں ہونے دیں, امریکہ کی بہت زیادہ برچسپ ہانی نہ ہونے دیں. اور ان کا کہنا یہ ہے کہ جو معاملہ فوج کا ہے, ان کے مسائل ہیں, ان کو فریڈم نہیں ملنی چاہیے, جیسے ابھی آپ نے حوالے بتایا کہ فوج کو فری چھوڑ دیا جائے. ان کا کہنا ہے بھائی فوج کے معاملات ہو یا کوئی بھی ہو, باہری لوگوں کے فیصلے, چونکہ وہ جو ایگریمنٹ ہے اس کے اندر ایک شق یہ بھی ہے کہ اگر امریکن فوجیوں کا یا وہاں کے افسران کا کوئی معاملہ ہے, وہ کسی قانون شکنی میں پھنستے ہیں, تو ان کا فیصلہ وہیں کے ملک میں ہوگا, افغانستان کی عدالت نہیں کرے گی. تو یہ ظاہر سی بات ہے کہ یہ دب کر فیصلہ ہوگا اگر ہوگا. اور یا دوسرا ان کا معاملہ یہ ہے کہ بھائی جس طرح سے سارے یہاں امپورٹ کے ٹیکس لیے جاتے ہیں باہر سے مال, تو امریکی فوجوں کے لیے جو سامان آتا ہے یا باہر سے جو دوسرا سامان آ رہا ہے یونیورسٹی سے, اس پہ بھی ٹیکس لگنا چاہیے تاکہ اس کی آمدنی ہو. تو یہ جوڈیشری کا معاملہ, یہ ٹیکسز کا جو آمدنی کا معاملہ ہے, اس پر ان 10-12 لوگوں کا اس پہ اختلاف ہے. اور اب اتفاق سے وہ 10-12 ایم پی نہیں ہیں, ان کے ساتھ کچھ وہاں کے علماء بھی شامل ہو گئے ہیں. تو ان کا اپنا موقف بھی سمجھ میں آتا ہے کہ وہ درست ہے کہ بھائی ہم کیوں امریکہ سے, جبکہ ہماری اگر جرم یہاں کر رہے ہیں تو یہیں سزا ملنی چاہیے عدالت سے. اگر آپ کو یاد ہو کہ جب شاہ ایران کے زمانے میں جس وقت سیکنڈ ورلڈ وار کا وقت آیا تھا, تو اس وقت وہاں بھی یہی ہوا تھا ایران میں کہ وہاں جو امریکی فوجیں یا برطانوی فوجیں تھیں, تو ان کا معاملہ یہی تھا کہ بھائی یہ غلطیاں اگر یہاں کریں تو ان کی سزا وہاں ان کے نیٹو ملک میں جا کے ان کے خلاف فیصلہ ہوگا, ایران میں نہیں ہوگا. اور ایران میں یہی سب چیزیں تھیں جس کی وجہ سے بغاوت ہوئی وہاں پر, اور آیت اللہ خمینی رحمۃ اللہ علیہ کا جو انقلاب تھا اس کو کامیابی کی جو ایک اہم وجہ تھی اس میں ایک یہ بھی شامل تھی کہ وہاں پر جو باہری ممالک کا دباؤ تھا, ان کے فیصلے تھے, اس کے خلاف عوام پریشان تھی, اور وہاں کی ہماری مذہبی لیڈرشپ اور سیاسی لیڈرشپ اٹھ کھڑی ہوئی تھی اس کے خلاف, جو شاہ ایران کا تختہ پلٹا گیا. تو یہی معاملہ اس وقت کچھ جیسا ہی بن رہا ہے. اور جو حکومت میں ہے ہمارے ایگزیکٹو اور ہمارے صدر, ان کی پرابلم یہ ہے کہ وہ جب تک ان سے مدد نہیں لیں گے فوجی اور مالی, تو ان کو حکومت کرنا مشکل ہو جائے گا, تنخواہیں دینا مشکل ہو جائیں گی.
جی, بہت بہت شکریہ. اور چلتے ہیں اسلام آباد, جہاں پاکستان کے سینئر صحافی اور ممتاز تجزیہ نگار गुलाम अकबर साहब मौजूद है। गुलाम अकबर साहब अस्सलाम वालेकुम जनाब। ये गुलाम अकबर साहब जनाब, इस वक्त अफगानिस्तान में सूरत हाल ये है कि कई मेंबरान पार्लियामेंट ने जो काबुल वाशिंगटन सिक्योरिटी मुआहदा है उसमें इसलाह का मुतालबा किया है। बाज़ शिकों पर उन्होंने एतराज़ किया है और ये कहा है कि ये काबिले कबूल नहीं है। दूसरी तरफ रिपोर्टें ये मिल रही हैं कि अफगान सदर अशरफ गनी अमरीकी अफवाज को फ्री हैंड देना चाहते हैं, तो इस सूरत में फिर वहाँ बनेगा क्या? कोई तसादुम की फिजा पैदा होगी, मुश्किलात बढ़ेंगी, अशरफ गनी फिर इस मसले को हल कैसे करेंगे? अगर फ्री हैंड देंगे तो जाहिर मुखालिफत बढ़ेगी और आवाम भी फिर उन एमपीज के साथ होंगे जिन्हें एतराज़ है सिक्योरिटी मुआहदे पर। रहीमुल्ला यूसुफ जई साहब, यूसुफ जई साहब सलाम वालेकुम।
अमेरिका से सिक्योरिटी का मुआहदा कर लेंगे तो
जी
वो उसी वही बात है, उन्होंने
जी
जो वादा किया था उसके मुताबिक उन्होंने दूसरे दिन
जी
हल्फ उठाने के बाद सिक्योरिटी मुआहदे के ऊपर दस्तखत कर दिए थे, अमेरिकियों
जी
को फौजी अड्डे दे दिए थे और ये 10 साल के लिए है। तो
जी
इसका मतलब ये है कि अशरफ गनी के तो ख्यालात बिल्कुल वाजे थे
जी
और ये उन्होंने कहा था कि मैं ऐसा करूंगा।
जी
अभी बाद में एक जो और खबरें आई कि वो मजीद अभी फ्री हैंड देंगे अमेरिका को, अमेरिका की फौज को, तो इसकी तो वजाहत उन्होंने कर दी है फिलहाल मेरे ख्याल में। लेकिन
जी
देखिए ये सब चीजें मुमकिन है, अगर हालात खराब होंगे और वहां पे अफगानिस्तान की हुकूमत को मुश्किलात का सामना करना पड़ेगा, उनकी फौज और पुलिस का जो नुकसान इस वक्त हो रहा है जो कि एक रिकॉर्ड है, तो
जी
फिर शायद वो मजीद अमेरिका से मदद मांगे हैं सिक्योरिटी के हवाले से। तो
जी
ये सारी चीजें हम देख रहे हैं इस वक्त, वाकई जो नुकसान हो रहा है अफगानिस्तान की फौज और पुलिस का, इसके बारे में तो अमरीकी जर्नैल भी कहते हैं कि ये तो बहुत ज्यादा है और अगर ये चलता रहा सिलसिला तो ये सस्टेनेबल नहीं, यानी ये काबिल बर्दाश्त नहीं है। तो मेरे ख्याल में इसी हवाले से शायद अशरफ गनी और डॉक्टर अब्दुल्ला वो सोच रहे हैं कि मजीद क्या किया जाए, कैसे हालात के ऊपर काबू। और मेरे ख्याल में शायद यही वजह है कि
जी
अशरफ गनी चीन भी गए थे, चीन से मदद मांगी, कल
जी
वो पाकिस्तान आ रहे हैं तो वो चाहते हैं कि चीन और पाकिस्तान के साथ मिलकर उनके तआवुन से तालिबान के साथ बात की जाए, कोई सियासी हल निकाला जाए, क्योंकि वो खुद कह चुके हैं अशरफ गनी के
जी जी
रिकंसिलिएशन यानी मसालिया, ये इस तरह की एक आपस में बातचीत ये बहुत जरूरी है, इसके बगैर वो कहते हैं अफगानिस्तान में अमन कायम नहीं होगा।
जी बहुत बहुत शुक्रिया जनाब। जी लाइन पर रहिएगा। गुलाम अकबर साहब से राबिता हमारा शायद बरकरार हुआ है। जी गुलाम अकबर साहब जनाब, आपके ख्याल में अमरीकी अफवाज को फ्री हैंड देने के सिलसिले में चीफ एग्जीक्यूटिव अब्दुल्ला अब्दुल्ला और सदर अशरफ गनी अहमद जई में कितनी
सलामकुम
हमाहंगी
जी।
पाई जाती है?
देखें जी, एक्चुअली अगर हम इस पूरे खिते की मौजूदा सूरत हाल का जायज़ा लें तो एक बात हमें हमेशा मद्देनज़र रखनी पड़ेगी। देखिए, पाकिस्तान जो है वो डीकॉलोनाइज हुआ 1947 में, हमें तकरीबन 67 साल हो गए हैं
जी
और अभी तक हम अगरचे हम सियासी तौर पे आज़ादी एक लिहाज से हासिल कर चुके हैं
जी
लेकिन हमारी ये आज़ादी आज़ादी महूम है। अब भी हम उन ताकतों के जिन्होंने हमें कॉलोनाइज किया था ज़ेरे असर हैं और उन्हीं के मर्ज़ी के मुताबिक पॉलिसियाँ बनाते हैं। तो अफ़गानिस्तान की जो डी कॉलोनाइजेशन है उस वो 2001 में शुरू हुई है, अभी 14-13 साल हुए हैं।
अब वो फौजी वहां से जा रहे हैं, अब ये सोचना मेरे ख्याल में ये बिल्कुल एक गैर हकीकी बात होगी कि अमेरिकन जो है ना वो वाकई विदड्रा कर रहे हैं, वो सिर्फ अपनी ठीक है फौजी फौजें वापस लेके जा रहे हैं, लेकिन मकासद के लिए उन्होंने अफगानिस्तान पे हमला किया था वो मकासद अभी उनके पूरे नहीं हुए, वो उन मकासद को वो हमेशा सामने रख कर ये पॉलिसियाँ बनाएंगे। अब जो हुकूमत है करजई से उन्होंने निजात इसलिए हासिल की कि करजई इतने करप्ट हुक्मरान थे कि वो खुद अमेरिका के लिए एक वाले जान बन गए थे। अब वहाँ क़ियादत का जो मसला है कि शुमाल और जनूबी अफगानिस्तान यूँ कह लीजिए जो पाकिस्तान से मुत्सल अफगानिस्तान है पश्तून अफगानिस्तान है उनके दरमियान एक उन्होंने ये फार्मूला बना के एक मुश्तरक क़ियादत को सामने लाए हैं और ये मुश्तरक क़ियादत अब अपनी अंदाज में मरहून मिन्नत रहेगी बल्कि मोजाज रहेगी अमरीका की। और मैं नहीं समझता कि ये किसी भी सूरत में जब तक कि वहाँ एक नेशनल वाकई क़ियादत नहीं उभरती उस वक्त तक ये किसी भी लिहाज से अमेरिकन इन्फ्लुएंस से आज़ाद हो सकेंगे। अब अमेरिका ने एक चीज़ नज़रअंदाज की है वो चूंकि उसके मकासद में है कि वो जुग्राफी सियासी जुग्राफी को तब्दील कर रहा है। अब अगर तारीख का मुतारा करें तो ये खिता जो है ये अब किसी ज़माने में आज से हज़ार साल पहले उसके बाद की तारीख को ले लें ये खिता ईरान अफगानिस्तान और पाकिस्तान अगरचे पाकिस्तान हिंद का हिस्सा था लेकिन ये बुनियादी तौर पर कल्चरली ये बिल्कुल एक अलग खिता था। और जब तक इनके तीन ममालिक जो साथ जुड़े हुए हैं इनके मफादात मुश्तरका मफादात जो हैं उनको सामने रख कर कोई वाज़े पॉलिसी नहीं बनाई जाएगी। तीनों मुल्कों की क़ियादतें जिसमें ईरान भी शामिल है मैं नहीं समझता कि ईरान पाकिस्तान इनकी शमूलियत के भरपूर के बगैर अफगानिस्तान में कभी अमन कायम हो सकता है क्योंकि अफगानिस्तान एक बहरहाल एक मल्टी एथनिक एथनिक तो यूं नहीं कह सकते मल्टी लिंग्विस्टिक भी नहीं कह सकते लेकिन वहाँ रेसिस इतनी आबाद वहाँ ताजिक हैं वहाँ उज़्बेक्स हैं वहाँ पश्तूनस हैं वहाँ हज़ारे ये सब नस्लें हैं और इनको जो ये प्लूरलिज्म जो है इसको एक्सप्लॉयट करता है वेस्ट। आपने देखिए मिडल ईस्ट में भी वो इसको एक्सप्लॉयट कर रहा है उनकी वो पॉलिसी जो डिवाइड एंड रूल वाली जो थी ना जो पहली जंग अज़ीम के बाद उन्होंने मशरक़ वुस्ता में वो नाफिज की थी वो वहाँ अब अफगानिस्तान में भी करेगा। और मैं नहीं समझता कि अगर जब तक के अमेरिका के असर और सूख को ये ख़त्म नहीं करेंगे अफगानिस्तान को एक हकीकी आज़ादी जो है ना वो नहीं मिलेगी। ये क्या कहते हैं मैं उनके ये वायसराइज हैं वायसराय भी नहीं है बल्कि यूँ कह लिए कि ये उनके अभी समझ लीजिए कि ग्लोरीफाइड किस्म के सफ़ीर हैं वाह वो अशरफ गनी हो या अब्दुल्ला अब्दुल्ला हो वो उनकी मर्जी के साथ मुसलत किए गए हैं। इलेक्शन जिस अंदाज में हुए हैं वो सारी दुनिया को मालूम है। अब जो है कि इनके ज़रिए वो अपनी मर्जी नाफज करने की कोशिश करेंगे अफगानिस्तान के अपने जैसे मेरे भाई ने पहले कहा कि वहाँ उनकी इक्तसादी सूरत हाल इतनी जबूँ वाली का शिकार है इतने अरबों डॉलर वहाँ करप्शन हुई है कि अगर वो पैसा सरमाया वाकई अफगानिस्तान के अवाम पर खर्च होता तो उसका कम अज़ कम इंफ्रास्ट्रक्चर बिल्ड होता अवाम की कुछ वो सब कुछ नहीं हुआ। और जैसा कहा गया अफगानिस्तान के पास अपने चलाने के लिए जो गाड़ी होती है उसको पेट्रोल चाहिए होता है तो उस पेट्रोल के लिए पैसा चाहिए होता है तो वो जब तक पेट्रोल नहीं डालेंगे गाड़ी कैसे चलेगी। अफगानिस्तान उस सूरत हाल का सामना कर रहा है और उसमें मैं अब भी समझता हूँ कि ये पाकिस्तान अफगानिस्तान और ईरान ये मिलकर जब तक कि ये तीन बड़ी ताकतें उसके ऊपर टर्की है लेकिन टर्की बहरहाल इस खित्ते का हिस्सा नहीं है। टर्की को मैं एक समझता हूँ कि सेमी यूरोपियन कंट्री थी ये एक तीन ये जोग्राफिया एक वहदत है इनका दीन का रिश्ता भी है आपस में ये एक समझिए कि परोए हुए हैं ये अब जब तक ये ताकतें आपस में समझौता नहीं करेंगी अमेरिका का इंटरेस्ट हरगिज नहीं है वो इन तीन ताकतों के दरमियान कोई मसालत कराए वो एक सियासी मफादात के लिए वो कोशिश करेगा कि वहाँ उनकी मर्जी की हुकूमत कायम रहे और ये खत्ता हमेशा इसी तरह से सियासी कशीदगी जंग जंगजुआना सूरत अब तालिबान जो है ना वो मेरी ज़ाती राय है और ये राय तारीख साबित करेगी कि दुरुस्ती कि ये एक खेल है जो अमेरिका ने इस खत्ते में खेला है اور پوری ورلڈ آف اسلام کو ٹیررزم کا جو نشانے پہ باندھا. لیکن سب سے بڑی ٹیررسٹ ملک جو ہے دنیا میں وہ امریکہ ہے, اور یہ ان کے اپنے نوم چومسکی نے تین چار کتابیں جو تازہ ترین لکھی ہیں اس میں بھی اس کی یہ سٹینڈ یہ ہے کہ جب تک امریکہ اپنا ٹیررزم ختم نہیں کرے گا اس خطے میں اس وقت یہاں امن بحال نہیں ہوگا.
بہت بہت شکریہ, اور ناظرین یہاں پر ایک بریک لیں گے اور اس کے بعد پھر پروگرام آگے بڑھائیں گے. افغان حکومت کی پالیسیاں اور درپیش مسائل آج ہماری گفتگو کا موضوع ہے. اگلا سوال ہم کرنا چاہیں گے رحیم اللہ یوسف زئی صاحب سے. یوسف زئی صاحب, جناب یہ جو افغانستان میں امریکی افواج کو جی تو چلتے ہیں دہلی اقتدار محمد خان صاحب کے پاس. خان صاحب, یہ جو افغانستان میں امریکی افواج کو زیادہ آزادی عمل یا فری ہینڈ دینے کی بات ہو رہی ہے, تو یہ آزادی عمل انہیں کابل واشنگٹن سیکورٹی معاہدے کے تحت دی جائے گی یا اس سے ماورا ہو کر دینے کی کوشش کی جا رہی ہے؟
دیکھیے, جو ایگریمنٹ کا معاملہ ہے جس پر ہم لوگ گفتگو کر رہے ہیں اس وقت, اس کی جو دو میجر شق ہیں, ایک تو یہ ہے کہ وہاں پر 12,000 فوج کے قریب امریکہ کی رہے گی, اور اس میں جو بھی ان کے معاملات ہوں گے اگر وہ کہیں افغانستان کے کانسٹیٹیوشن کے لحاظ سے کوئی غلطی کرتے ہیں تو اس کی سزا امریکہ کی عدلیہ دے گی یا امریکہ کے انصاف کریں گے لوگ ججز, افغانستان کی عدالت میں ان کی پکڑ نہیں ہوگی. دوسرا ان کا معاملہ یہ ہے کہ ایک اور اس میں ان کا کہ افغانستان کی فوج جو ہے اس کو وہاں کے امریکی فوجی ٹریننگ دیں گے, امریکی فوجی افسر ان کو ٹرینڈ کریں گے, تربیت دیں گے. تو ظاہر سی بات ہے کہ یہ جو معاملات ہیں یہ موٹے موٹے سے اوپر سے نظر آ رہے ہیں ایگریمنٹ میں, لیکن اندرون خانہ ظاہر جب آپ کسی کو قانونی پکڑ میں نہیں لے سکتے تو یہ فری ہینڈ دینا ہوا. جو آپ فری ہینڈ کی بات کریں وہ یہی ہے کہ وہاں وہ کچھ بھی کرتے رہیں, کسی بھی گھر میں گھس جائیں, کسی بھی چلتے ہوئے آدمی کو مار دیں, کسی کے ساتھ کوئی زیادتی کر دے فوج, اس کا وہاں کی عدالت میں کوئی پرسان حال نہیں ہوگا. بہت زیادہ شور مچے گا, بہت زیادہ نرسنگھار ہوگا تو وائے وائلا مچے گی, تو یہ ہوگا کہ بھائی امریکہ کو رپورٹ کر دو, وہاں کی عدالت میں ان پہ مقدمہ چلے گا فوجی عدالت میں. اب وہ ظاہر سی بات ہے کیا فیصلہ کریں گے, نہ تو عوام مطمئن ہوگی اور نہ وہ انصاف ہو بھی پائے گا ہم جانتے ہیں. تو اس سے جو مسائل بڑھیں گے, اور جہاں تک فری ہینڈ تو یہی ہے, سب سے بڑا فری ہینڈ تو یہ ہے کہ جہاں عدل قائم نہ ہو سکے تو وہ فری ہینڈ ہے, وہ اپنے آزاد رہیں گے, جو چاہیں گے کریں گے.
جی غلام اکبر صاحب, جناب طالبان کے ساتھ امن مذاکرات بھی وہ اشرف غنی صاحب جاری رکھنا چاہتے ہیں, اور کہا یہ جا رہا ہے کہ انہوں نے اس سلسلے میں مختلف طبقات سے, مختلف حلقوں سے مدد کی درخواست بھی کی ہے. دوسری طرف وہ ایسے اسباب بھی فراہم کر رہے ہیں کہ جس سے مخالفین کی مخالفت میں شدت پیدا ہو, اور طالبان کا تو سب سے بڑا الزام اس حکومت پر امریکہ نوازی کا ہے. تو پھر کیا طالبان اور حکومت کے درمیان مذاکرات کا عمل دوبارہ شروع ہو سکے گا اشرف غنی کی جو موجودہ پالیسیاں ہیں ان کے پیش نظر؟
الو سلام, این شماره اولی که من دادم با اون تماس بگیرید, اون این خطش مثل مشکل داره.
الو جی غلام اکبر صاحب, آپ کے خیال میں اشرف غنی صاحب کی پالیسی طالبان کے ساتھ مذاکرات کا عمل شروع کرنے کے تعلق سے کیا ہے؟ وہ مذاکرات کے عمل کو آگے بڑھانا چاہتے ہیں, دوبارہ شروع کرنا چاہتے ہیں یا نہیں؟
دیکھیں جی, طالبان کا مسئلہ جو ہے وہ یقیناً پاکستان اور افغانستان کا ایک مشترکہ مسئلہ ہے. اس پہ جب تک ان کے درمیان مکمل ہم آہنگی نہیں ہوگی, اس وقت تک مذاکراتی عمل جو ہے نا وہ کسی بھی لحاظ سے کامیاب نہیں ہوگا. لیکن اس سے بڑا وائڈر ایشو یہ ہے کہ امریکنز نے ایک کام جو کیا ہے, میں پاکستان کے نقطہ نظر سے بات کر رہا ہوں, کہ انہوں نے افغانستان میں ایک بہت بڑا رول انڈیا کو دے دیا ہے. اب یہ بات کوئی ڈھکی چھپی نہیں ہے کہ پاکستان کا انڈیا کے ساتھ ایک بہت لمبی تاریخ ہے, اس کی ایک تنازع ہے جو ابھی تک چل رہا ہے, جو کسی بھی لحاظ سے اس خطے کے مجموعی امن کی صورتحال سے الگ نہیں کیا جا سکتا. اس وجہ سے پاکستان جو ہے نا اس کا ہاتھ یعنی ایک لحاظ سے باندھے جا رہے ہیں کہ ہمارے بیک یارڈ میں وہ ہمارے ایک ایسے ملک کو جس کے ساتھ ہمارا تنازع ہے اور جس تنازع کو حل کرنے کے لیے بھارت کوئی دلچسپی جو ہے نا اس کا اظہار نہیں کر رہا, تو وہ اگر افغانستان میں اس کو ایک بڑا رول دے دیا جائے تو پاکستان جو ہے نا وہ لازمی طور پہ اپنے ایک مدافعتی حیثیت جو ہے نا اس میں آ جائے گا. تو اس لحاظ سے امریکنز جو ہے نا جب تک کہ اس بات کو نہیں سمجھیں گے, اور یا افغانستان کی قیادت یہ نہیں سمجھے گی, اگر وہ افغانستان کی قیادت یہ سمجھے گی کہ وہ بھارت کے ساتھ بہتر تعلقات یقیناً بہت اچھے ہونے چاہئیں, تمام ملکوں کے ساتھ اچھے ہونے چاہئیں, لیکن پاکستان کی کاسٹ پہ اگر کوئی بھی دوستی ہوگی تو وہ پاکستان جو ہے نا اس کا ڈیفینیٹلی ایک ریزسٹ کرے گا اس کو. تو میں یہ سمجھتا ہوں کہ یہ مذاکراتی عمل ابھی ہمارے چیف آف سٹاف جا رہے ہیں, ایک حقیقت یہ بالکل نظر انداز نہیں کرنی چاہیے کہ اگرچہ ہمارے پاس ایک ہماری جو حکومت موجود ہے ایک سیاسی حکومت ہے, لیکن گزشتہ 12-13 برس میں پاکستان جس انداز میں اس جنگ میں شریک رہا ہے, تو ہماری آرمی جو ہے ہماری جو دفاعی قوت ہے وہ بڑی حد تک سکن ہو گئی ہے افغانستان میں, اور شمالی وزیرستان میں بھی, پھر جنوبی وزیرستان میں بھی. ہمارا پہلے ایک بارڈر ہوتا تھا, ہمارے 3 بارڈر بن گئے, ایک اندرونی طور پہ 2 بارڈر ہیں, ایک انڈیا کے ساتھ ہمارا موجود ہے. تو اس صورتحال میں ہمیں جب تک کہ ایک اعتماد کی فضا قائم نہیں ہوگی کابل اور اسلام آباد کے درمیان, اور وہ اعتماد کی فضا جو ہے نا وہ وہاں کی قیادت نے قائم کرنی ہے. اگر وہاں کی قیادت اینٹی پاکستان ایلیمنٹس کو وہاں پرووائڈ کرے گی, پناہ گاہیں دے گی, وہاں سے وہ تربیت لے کے وہ پاکستان کے اندر کاروائیاں کریں گے, کیونکہ پاکستان میں جو دہشت گردی ہو رہی ہے اس کا ایپی سینٹر جو ہے نا افغانستان ہے. ہمیں تو بھارت یہ کہتا ہے کہ دہشت گردی کا ایپی سینٹر جو ہے نا پاکستان ہے, لیکن حقیقت یہ ہے کہ پاکستان میں جو دہشت گردی ہوئی, اتنی بڑی دہشت گردی دنیا کے کسی خطے میں نہیں ہو رہی. یعنی جتنے لوگ یہاں مارے جا رہے ہیں اور ابھی جو شہادتیں ہو رہی ہیں مستقلاً, وہ خواہ سیکٹیرین بنیادوں پہ ہیں, وہ بھی اس میں بھی غیر ملکی ہاتھ ہے, اور ہم یہ بالکل بجا طور پر سمجھتے ہیں کہ اس کا ایپی سینٹر افغانستان. جب تک یہ ختم نہیں ہوگا اس وقت تک ایک اعتماد کی فضا کیسے قائم ہوگی؟ اور وہ جو مذاکراتی عمل جس کی بات امریکہ بھی کرتا ہے, امریکہ بھی یہ پش کرتا ہے کہ آپس میں بیٹھ کے آپ مذاکرات کریں, تو مذاکرات جو ہے نا بندوق کے نوک پہ نہیں ہوتے, وہ محبت اور بھائی چارے میں ہوتے ہیں. جب تک یہ فضا قائم نہیں ہوگی اس خطے میں, میں اس میں پھر کہوں گا کہ اس میں ایران کا بھی ایک رول ہے, اور اس رول کو ہم مانتے, میں تو ذاتی طور پر میں سمجھتا ہوں کہ وہ بڑا امپورٹنٹ رول ہے, کیونکہ وہ بہرحال ایک غیر جانبدار قوت ہے اس علاقے میں, اس کے پاکستان کے ساتھ بھی ایک برادرانہ تعلقات ہیں, انڈیا کے ساتھ بھی اس کے اچھے تعلقات ہیں, اور یہ ایک مثبت صورتحال ہے. لیکن امریکہ کبھی نہیں چاہے گا کہ اس خطے میں امن قائم ہو, اگرچہ وہ بات امن کی کرتا ہے, لیکن وہ امن قائم کرنا امریکہ کے ترجیحات میں شامل نہیں ہے. امریکہ کی ترجیحات میں صرف ایک بات شامل ہے کہ وہ چین کو کنٹین کرنا چاہتا ہے, اور اس کے لیے وہ ایک حصار قائم کر رہا ہے. اور لیکن چین نے بھی یہ بات سمجھ لیا, آپ دیکھ لیے کہ گزشتہ ابھی اشرف غنی صاحب نے چین کا دورہ کیا, یہ ایک بڑی پازیٹو بات تھی. چین کے پاکستان کے ساتھ بہت اچھے تعلقات ہیں, اگر ایک ایسا ایکسس بن جائے جس میں چین انوالو ہو, اور یہ دہشت گردی کے خلاف چین, پاکستان اور افغانستان کی حکومت یہ مل کر ایک بڑا ایکسس بنا سکتے ہیں, اور وہ اسی صورت میں ہوگا کہ امریکہ کی آشیرواد, میں اب ہندی لفظ استعمال کروں گا, ہمیں حاصل ہو. اب اس کا پتہ ہمارے آرمی چیف جا رہے ہیں, آرمی کا بہت رول ہے, آرمی کا ایک سیاسی رول ہے میں سمجھتا ہوں اس سارے قصے میں, تو وہ دیکھتے ہیں کہ امریکنز کیا رویہ اختیار کرتے ہیں. اس یہ جو ہمارا دورہ ہوگا یہ بہت اہمیت کا حامل ہوگا, اس سے ہمیں اپنی بھی راہیں جو ہے, پاکستان بھلا لیک امپورٹنٹ ملک ہے, پاکستان کے بغیر افغانستان میں قائم نہیں, امن قائم نہیں ہو سکتا, کیونکہ جس طرح پاکستان میں جو ہے نا امن قائم نہیں ہو رہا ہے اس لیے کہ افغانستان کی طرف سے مداخلت ہو رہی ہے, اسی طرح سے افغانستان میں بھی اس وقت تک امن قائم نہیں ہو سکتا جب تک کہ پاکستان کے ساتھ جو ہے نا وہ تعلقات اپنے ٹھیک نہیں کرے گا.
بہت بہت شکریہ خان صاحب. اقتدار محمد خان صاحب, جناب وقت ہمارے پاس کم رہ گیا, ڈیڑھ منٹ کا وقت ہمارے پاس رہ گیا ہے. غلام اکبر صاحب کا کہنا یہ ہے کہ بھارت کا بڑھتا ہوا اثر و رسوخ یہ پاکستان کے لیے باعث تحفظات ہے. پاکستان کے اس اسٹینڈ کے بارے میں آپ کیا کہیں گے؟ ڈیڑھ منٹ کا وقت ہمارے پاس ہے.
میں یہ سمجھتا ہوں کہ یہ ہمارے بزرگوار نے جو ابھی بات کہی یہ ان کی بہت پرانی پریشانی ہے, اور انہیں ہر چیز میں پاکستان میں ہندوستان کا ہاتھ نظر آتا ہے. ان کی اپنی پریشانی یہ ہے کہ ان کا وجود ہی افغانستان کے اندر ہنگامہ آرائی پہ ہے. جس دن افغانستان میں سکون پیدا ہو جائے گا تو امریکہ پاکستان کو پوچھے گا کیوں, سارا ہزاروں ڈیفنس کے لیے ہزاروں ڈالر کی ان کو ایڈ ملتی ہے, اربوں سے انہیں پیسہ ملتا ہے افغانستان کے نام پہ کہ صاحب ہم ان کو مدد کر رہے ہیں. انہیں بس وہ جو ہے نا ایک بچے کو ہوتا ہے کہ خواب میں کہ بس ہر چیز اس کے نام سے ڈال دی جائے, تو یہ ہر چیز کو گھما کے پاکستانی لوگ ہندوستان کو لے آتے ہیں بیچ کے اندر. ہندوستان امن پسند ملک ہے, پڑوسیوں سے امن چاہتا ہے, افغانستان میں امن قائم کرنے کی کوشش کر رہا ہے. پاکستان کی تو اکانومی پوری افغانستان میں امن نہ رہے پہ ٹکی ہوئی ہے. پاکستان کبھی چاہ ہی نہیں سکتا کہ افغانستان کے اندر پیس کا معاہدہ ہو یا کبھی شانتی ہو وہاں پر, چونکہ طالبان ان کیا بھی ہیں ان کیا بھی ہیں. اور جو بات ابھی کر رہے تھے کہ ہندوستان کے ہاتھ ہوتا ہے افغانستان کے تھرو پاکستان کے ڈسٹربنس میں, بھیا پاکستان کے اندر تو وہی کے سارے لوگ ہیں, وہی سندھ کے اندر ہیں. سندھ میں ہندوستان کہاں پہنچ گیا؟
جی بہت بہت شکریہ جناب, بہت بہت شکریہ اقتدار محمد خان صاحب. اسی کے ساتھ ہم رحیم اللہ یوسف زئی کے بھی شکر گزار ہیں اور غلام اکبر صاحب کے بھی. بہرحال اس میں دو رائے نہیں کہ اس خطے کے ممالک میں اختلافات پیدا کرنے میں امریکہ کے رول کو کوئی نظر انداز نہیں کر سکتا, چاہے وہ افغانستان کے ذریعے ہو یا کہیں اور سے. اسی کے ساتھ اگلے پروگرام تک کے لیے ہم آپ سے اجازت چاہیں گے. خدا حافظ.